नमस्कार, साहित्य संसार कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। साहित्य संसार कार्यक्रम रेडियो नेपालबाट शनिबार बेलुकी 9 बजेको समाचारपछि आधा घण्टा प्रसारण हुन्छ। रेडियो नेपालको वेबसाइट radionepal.gov.np र रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np बाट पनि साहित्य संसार कार्यक्रम प्रत्यक्ष सुन्न सक्नुहुन्छ। प्रसारण भइसकेका कार्यक्रमहरू सुन्न चाहनुहुन्छ भने रेडियो नेपालको न्यूज पोर्टलमा गएर तपाईँ आफ्नो फुर्सदमा जुनसुकै बेला सुन्न सक्नुहुन्छ। आजको साहित्य संसार कार्यक्रममा हामी साहित्यकार मनु मन्जिलसँग संवाद गर्छौं। साथमा कवि सिद्धिचरण श्रेष्ठको बा आउनु भएको छैन, डाक्टर अमर गिरीको दियो निब्दा र राधिका कल्पितको मेरो शहरमा एउटा यस्तो मान्छे छ शीर्षकका कविताहरू सुन्नुहुनेछ। कार्यक्रम पूरै सुनेर हामीलाई साथ दिनुहोला।
इतिहासको पानाबाट
कवि सिद्धिचरण श्रेष्ठको कविता बा आउनु भएको छैन। पानी परिरहेछ हावा चलिरहेछ, पानी परिरहेछ हावा चलिरहेछ, समयले अबेर ओढिसक्यो, बत्ती बलिसक्यो, भात पाकिसक्यो, आमा कराउनु भइरहेछ, बा आउनु भएको छैन, आमा कराउनु भइरहेछ, बा आउनु भएको छैन। युग बदलिसक्यो, राणा ढलिसक्यो, भन्दछ जंजीर टुटिसक्यो, युग बदलिसक्यो, राणा ढलिसक्यो, भन्दछ जंजीर टुटिसक्यो, अझ पनि आजादी आएको छैन, प्रगति आएको छैन, प्रजातन्त्र आएको छैन, आमा कराउनु भइरहेछ, बा आउनु भएको छैन, आमा कराउनु भइरहेछ, बा आउनु भएको छैन। हाम्रो विचारको घुयत्रोले, हाम्रो कल्पनाको वज्रले अन्धकारको टाउको फुटिसक्यो, हाम्रो विचारको घुयत्रोले, हाम्रो कल्पनाको वज्रले अन्धकारको टाउको फुटिसक्यो, अझ पनि नयाँ बिहान आएको छैन, नयाँ युग आएको छैन, आमा कराउनु भइरहेछ, बा आउनु भएको छैन, आमा कराउनु भइरहेछ, बा आउनु भएको छैन, बा आउनु भएको छैन।
इतिहासको पानाबाट स्तम्भमा कवि सिद्धिचरण श्रेष्ठको बा आउनु भएको छैन शीर्षकको कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कार्यक्रमका संयोजक ललिजन रावल। अब साहित्यिक संवादको पालो। आज साहित्यिक संवादमा हामी संवाद गर्दैछौ कवि मनु मन्जिलसँग। कवि मन्जिल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौं। स्वागत छ कवि मनु मन्जिलज्यू रेडियो नेपालको साहित्य संसार कार्यक्रममा।
धन्यवाद
कविज्यू। साहित्यिक सिर्जनातर्फ तपाईँ कसरी आकर्षित हुनुभयो, तपाईँको बाल्यकालको साहित्यिक परिवेश र साहित्यिक रुचिका सम्बन्धमा थोरै सम्झना गरौं न आजको यो कुराकानीको शुरूआतमा।
मेरो चाहिँ खास यो साहित्यिक सिर्जनाको स्रोत चाहिँ मैले मेरो आमालाई मान्छु।
हजुर,
आमा चाहिँ संगीत प्रवीण हुनुहुन्थ्यो, हुनुहुन्छ।
हजुर,
अनि प्रत्येक साँझ हार्मोनियम बजाएर एउटा सुन्दर स्वरमा गौरी खण्डकाव्यका श्लोकहरू, रामायणका श्लोकहरू आमाले गाउनुहुन्थ्यो। म त अब त्यति बुझ्दैन थिएँ, तर त्यो गहिरो स्वर, गहिरो सङ्गीत र सम्भवतः नबुझे पनि कविताको, नबुझिकन पनि कविताको प्रभाव पर्छ भनिन्छ नि, जस्तो पोइट्री इज ब्युटिफुल बिफोर इट इज अन्डरस्टुड भनिन्छ, कविता बुझिनुभन्दा अगाडि नै पनि सुन्दर हुन्छ भनिन्छ, र सम्भवतः त्यसको प्रभावले होला म चाहिँ माथिल्लो तलामा गाउँको घरमा उक्लेर के उसमा कागजमा लेख्ने प्रयास गर्थेँ। धेरै पछि आएर मलाई थाहा भयो मैले कविता लेख्ने प्रयास गर्दैछु, मैले त्यसरी चाहिँ कविता लेखनको अभ्यास सुरु गरेँ। र अब त्यो बेलामा कस्तो थियो भने प्रकाशन चाहिँ एकदमै गाह्रो, यहाँबाट चाहिँ अब मैले अनेक प्रेम पत्रहरू लेखि पठाउँथे गोर्खा पत्र संस्थानमा मधुपर्कलाई गरिमालाई एकदम लामो लामो चिठी लेखेर पठाउँथे आफूले लेखेको कविता कस्तो न भयो होला जस्तो लाग्थ्यो अनि त्यसलाई अब छपाउन पाए हुन्थ्यो भन्ने आउँथ्यो तर अब त्यो छाप्ने वातावरण मिल्दैन थियो र मैले त्यो चिठीहरू लेख्थेँ अनि त्यो छापिँदैन थियो अनि त्यसरी लेख्दा 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 मान्छेलाई कन्भिन्स गर्ने हिसाबले लेख्ने अभ्यास बसेछ मलाई धेरै गहिरोसँग मतलब सपनामय भाषामा मानिसको मानिसको मनलाई छुने एउटा आग्रह बोकेको वाक्यहरू सपनामय वाक्यहरू लेख्ने अभ्यास लागेछ त्यही अभ्यासले मलाई चाहिँ कविता लेखनमा धेरै सहयोग पुर्याए पछि गएर
हजुर आफ्नै आमाबाट प्रभावित भएर कवितातर्फ आकर्षित हुनुभयो साहित्यतर्फ आकर्षित हुनुभयो यहाँले अलिकति त भनिसक्नुभयो आफ्ना कविताहरू प्रकाशन हुने क्रमको सुरुवातका दिनलाई अहिले सम्झदा चाहिँ कस्तो अनुभूति हुन्छ
मलाई त्यो धेरै नै रमाइलो लाग्छ पछि सेवा भट्टराईले बीबीसीमा अन्तर्वार्ता लिँदाखेरि मलाई के भन्नुभएको थियो भने मनुजी तपाईँको कविताको भाषालाई चाहिँ एकदमै सपनामय भाषा मान्छन् मान्छेहरूले त्यो चाहिँ सपनामा बोले जस्तो है मतलब त्यो सपनाका गुणहरू नरम नरम सपनामय भाषा त्यो कसरी निर्माण गर्नुभयो भनेर उहाँले सोध्नु भएको थियो मैले उहाँलाई के भनेको थिएँ भने अब हाम्रो अहिलेको जस्तो समय छैन थिएन त्यो बेलामा अहिले त कस्तो भने कुनै कुरा लेख्यो सोसियल मिडियामा पोस्ट गर्यो अब त्यसले प्रकाशित गरिहाल्छ एक दुई सय मान्छे लाइक गर्ने मान्छेहरू भेटिहालिन्छ त्यो बेलामा चाहिँ प्रकाशन गर्न धेरै नै कठिन त्यो कठिन समयमा अब धेरैभन्दा धेरै राम्ररी लेख्नु नै हाम्रो लागि एउटा उपाय थियो किनभने कुनै कनेक्सन पनि थिएन केही पनि थिएन त धेरै राम्ररी नलेखिकन हाम्रो छाप्ने सम्भावना नै थिएन त्यसैले नै हामीले चाहिँ कठोर अभ्यास गऱ्यौँ लामो समय बिसौँ वर्षसम्म हामीले भाषा घोट्दा 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 भाषा आफैमा एउटा सपनामय भाषा बन्न गयो जस्तो लाग्छ मलाई र पछि अहिले अहिले म कविता लेख्दाखेरि त्यही घोटिएर कयौँ वर्ष लगाएर बनेको भाषामा म कविता लेख्छु सम्भवतः यहाँहरूलाई मन परेको कुरा त्यही होला भन्नु मैले जवाफ दिएको थिएँ यहाँलाई पनि मेरो जवाफ त्यही हो
हजुर जस्तो यहाँले भन्नुभयो अघि गोर्खा पत्रमा मधुपर्कमा लामा लामा चिठी लेखेर आफ्ना सिर्जनाहरू पठाएर चाहिँ प्रकाशनको सुरुवात गर्नुभयो पत्रहरू लेखेर लामो अभ्यास गर्नुभयो यहाँले भनिसक्नु भएको छ साहित्यमा जुन राष्ट्रिय रूपमा यहाँ स्थापित कवि हुनुहुन्छ अहिले स्थापित हुनको लागि चाहिँ यहाँले के कति परिश्रम गर्नु पर्यो अझ भनौँ के कति सङ्घर्ष गर्नु पर्यो
मैले चाहिँ खास गरेर मलाई के थाहा थियो भने एउटा गतिलै कुरा मैले नलेखिकन या गतिलो शैली निर्माण नगरिकन म स्थापित हुन्छु भन्ने मलाई कहिले लाग्दैन थियो अलिक पछि जब कविता लेखनमा अलि अगाडि बढ्दै गएँ मैले चाहिँ मासमा गएर वा वाई बटुल्थे तर मलाई के लाग्थ्यो भने यो मासको वा वाई मात्रै महत्त्वपूर्ण होइन एउटा ग्रान्ड स्टफ भन्छन् कवि टिएस इलियटले एउटा ग्रान्ड स्टफ एउटा चाहिँ कविता लेख्दा त्यो विषयवस्तुलाई हेर्ने एउटा नयाँ झ्याल नयाँ दृष्टिकोण नभइकन त्यो नयाँ कुरा मैले दिन सक्दिनँ भन्ने लाग्थ्यो र मैले हरसम्भव प्रत्येक कवितामा मैले शैलीमा पनि एउटा नवीनता दिने कोसिस गर्छु पहिलो कविताको कुनै पनि वाक्य त्यसमा नपरोस् अरू कविहरूको पनि प्रभाव कहीँ नदेखियोस् भन्ने बडो चाहिँ प्रत्येक शब्द र त्यसको उच्चारणमा समेत ध्यान दिएर मैले कविता लेख्ने गर्छु र कविता लेख्दाखेरि चाहिँ मैले कस्तो भने त्यसलाई वाचन गर्दै अनि कतिको मेरो स्वरसँग कतिको मेरो शैलीसँग त्यसले म्याच गर्छ भनेर फेरि त्यसलाई लेख्दै फेरि काट्दै फेरि त्यसलाई वाचन गर्दै त्यो एउटा मन्त्रको स्तरमा उठ्यो कि उठेन भन्ने कुरामा म सधैँ सचेत रहन्छु र जब मन्त्रको जस्तो प्रभाव कविताको हरफहरूमा देखिन्छ अनि त्यसले मलाई सन्तुष्ट गर्छ र अब चाहिँ कविता भयो जस्तो लाग्छ त्यो किसिमको एउटा भाषाको कविताको भाषा किनभने कविता त एउटा खेल हो लाग्छ मलाई र दोस्रो कुरा मलाई के लाग्छ पहिलेदेखि नै मलाई के लाग्थ्यो भने संसारमा हरेक सुन्दर चिजको सिर्जना चाहिँ मानिसको उत्साहले बनेको हुन्छ एउटा खेलाडीले पनि उत्साहले खेलेको खेल अर्कै हुन्छ एउटा जादुमय मतलब प्रभाव पर्छ त्यसको एउटा लेखकले पनि उत्साहले लेखेको लेख त्यो लेखक र खेलक अर्थात् लेख्ने र खेल्ने सबै खेलहरू बाँसुरी वादक होस् या हार्मोनियम बजाओस् या अन्य कुनै सङ्गीत होस् या कुनै खेल होस् या कुनै सुन्दाखेरि एउटा श्रोता भएर सुन्दा होस् उत्साह चाहिँ बडो महत्त्वपूर्ण जीवनमा उत्साहको सिर्जनाको लागि ठुलो महत्त्व हुन्छ भन्ने मलाई लाग्छ त्यसलाई चाहिँ यो मेडिटेसन गर्नेहरूले ध्यान गर्नेहरूले इसेन्सियल एनर्जी भन्छ इसेन्सियल एनर्जी दिउँझेपछि मात्रै मानिसको उत्साह भरिन्छ र उत्साहले गरेको हरेक खेल सुन्दर हुन्छ भन्ने मलाई लाग्छ। एउटा कथावाचकले कतै भन्दा पनि उत्साहले भन्यो भने त्यो अर्कै सुनिन्छ, उत्साहले भनेन भने त्यो राम्रो सुनिँदैन। अनि मलाई लाग्छ कि मैले प्रत्येक उत्साहको क्षणमा जुन कविता लेखेको छु त्यो मानिसले धेरै मन पराएका छन् र मलाई स्थापित गराउनलाई मैले मेरो त्यो उत्साहको जुन चेतना छ त्यसले काम गरेछ जस्तो लाग्छ।
हजुर, आजको सन्दर्भमा हेर्दा कवि मनु मन्जिल एउटा स्थापित कवि, त्यसमाथि बहुचर्चित कवि पनि हुनुहुन्छ यहाँ, आफ्नो कविता लेखन यात्रालाई चाहिँ कसरी हेर्नु भएको छ?
मैले लेखन यात्रालाई चाहिँ एउटा ठुलो पहिले चाहिँ बडो रहरले सुरु गरेको यात्रा, पछि गएर त्यो एउटा जिम्मेवारीमा परिणत भयो। जिम्मेवारी भनेको अब आम कविहरूले चाहिँ सामाजिक जिम्मेवारी भन्नुहुन्छ।
हजुर,
मलाई चाहिँ त्यो कस्तो लाग्छ भने त्यो एउटा पोएटिक रेस्पोन्सिबिलिटी अर्थात् एउटा कवि हुनुको रेस्पोन्सिबिलिटी हुन्छ। अर्थात् त्यो भने के भने एउटा कविता लेखियो, त्यो कविता लेखिसकेपछि अब मेरो काम सकियो भन्ने भएन। एउटा कविता लेखिसकेपछि अब अर्को कविता फेरि मैले त्यही शैलीमा लेखेँ भने त्यो कविता खासै अर्थ छ जस्तो मलाई लाग्छ। त्यही विषयवस्तु त्यस्तै शैलीमा मैले लेखेँ भने त्यो चाहिँ एउटा पोएटको रेस्पोन्सिबिलिटी भएन जस्तो लाग्छ मलाई। र अर्को कवितामा फेरि नयाँ भाषाको आविष्कार, नयाँ बिम्बहरूको आविष्कार, नयाँ शैलीको आविष्कार गरेर नयाँ दृष्टिकोण मैले कवितामा सर्भ गर्न सकेँ, दिन सकेँ भने मलाई लाग्छ त्यो सोसाइटीले पनि मन पराएको त्यही हो। अहिले जुन केही कविताहरू यहाँहरूले नोट गर्नुभएको छ त्यो चाहिँ व्यापक मानिसहरूले मन पराउनु भएको छ र त्यसको चाहिँ त्यही कारणले हो जस्तो लाग्छ कि त्यसमा शैलीको नवीनता, बिम्बहरूमा एउटा नयाँ आविष्कार देख्नुहुन्छ र जुन भाषा एउटा खेलको रूपमा मैले लिन्छु र त्यसलाई चाहिँ बडो प्रवीण ढङ्गले प्रोफिसियन्ट ढङ्गले खेल्नुपर्छ जस्तो लाग्छ। मैले लामो कविताको यात्रामा 20-25-30 वर्षदेखि कविता लेख्ने क्रममा सधैँ त्यो चेतनाले काम गर्दै आएको हुनाले मलाई धेरै चुनौतीपूर्ण लाग्छ किनभने हरेक नयाँ कविता, नयाँ दृष्टिकोण, नयाँ बिम्ब, नयाँ शैलीमा लेख्नुपर्ने जुन रेस्पोन्सिबिलिटी हुन्छ, उत्तरदायित्व हुन्छ त्यो कविको, त्यो बडो भारी छ। तर मैले त्यसैलाई अहिलेसम्म चाहिँ कायम गर्दै आएको।
हजुर, कवि मनु मन्जिलज्यू, यो संवादलाई एकैछिन रोकेर हामी यहाँको एउटा कविता सुनौ।
एउटा छोटो कविता, एउटा त्यो धरानमाथि एउटा भेडेटार भन्ने ठाउँ छ।
हजुर,
त्यो भेडेटारमा चाहिँ एउटा नमस्ते झरना भन्ने ठाउँ छ। त्यो बेलामा म जाँदाखेरि कस्तो थियो भने त्यो चाहिँ एकदम साँघुरो पहराको पेटमा काटेर बाटो बनाएको थियो, पाइला चाली चाली हिँड्नु पर्थ्यो। ए अर्कोतिरबाट चाहिँ मतलब त्यो झरनामा नुहाएर कोही मान्छे फर्क्यो भने त्यहाँ साइड दिनै सकिने थियो, त्यस्तो साँगुरो बाटो थियो। अचानक म त्यहाँ एक दिन हेर्न भन्न गएको थिएँ, त्यहाँ जाँदाखेरि उताबाट पाँचजना भर्खरका 18-19-20 वर्षका बहिनीहरू उताबाट नुहाएर आइरहनु भएर, अब मलाई बाटोमा यस्तो आपत पर्यो कि एकातिर म पन्छु तल खोलामा पुग्छु, पहिरो छ, त्यहाँ माथि चाहिँ अर्कोतिर पर्वत छ, अब मैले उहाँहरूलाई बाटो कसरी दिने हो? बडो मुस्किलले उहाँहरूलाई बाटो दिएँ। त्यो दिनमा मलाई एउटा भावना छोइरह्यो र मैले कविता लेखेको एउटा प्रेम कविता हो, मैले सुनाउँछु है।
हजुर, कविता
पहराको साँघुरो बाटोमा, पहराको साँघुरो बाटोमा हजुरसित भेट भएथ्यो, पहराको साँघुरो बाटोमा हजुरसित भेट भएथ्यो, सोचेको थिएँ हाम्रो भेट सहरतिर हुन्छ होला, सोचेको थिएँ हाम्रो भेट कुनै गाउँतिर हुन्छ होला, मैले त चौतारो सोचेको थिएँ, मैले त देउराली सोचेको थिएँ, नभए सपनामा भेटौँला, नभए सम्झनामा भेटौँला, तर कहिल्यै नसोचेको पहराको साँघुरो बाटोमा हजुरसित भेट भएथ्यो। बाटो साँघुरो भएरै हजुरलाई छुनु पाइयो, बाटो साँघुरो भएरै हजुरलाई छुनु पाइयो, यसो पन्छिएर हजुरको यात्रालाई बाटो दिनु पाइयो, बाटो साँघुरो भएरै हजुरसँग एक क्षण सँगै उभिनु पाइयो, हजुरलाई भेट्ने कत्रो रहर मेरो पुरा गर्नु पाइयो। जीवनमा चौडा सडक नै जम्मै यात्रा होइन, जीवनमा चौडा सडक नै जम्मै यात्रा होइन, जीवनमा खुल्ला मैदान मात्रै खुसीको परिभाषा होइन, जस्तो कि पहराको साँघुरो बाटोमा हजुरसित भेट भएथ्यो, अनेक खराब संसारमा जो कहिल्यै सम्भव पाए। धन्यवाद।
हजुर, कवि मनु मन्जिलज्यू, यहाँको सुन्दर कविता प्रस्तुतिका लागि हार्दिक धन्यवाद व्यक्त गर्छौ। अब थोरै यहाँको रुचिका बारे कुरा गरौं। साहित्यका विभिन्न विधाहरू मध्ये कवितालाई नै किन रोज्नु भयो यहाँले?
मलाई लाग्छ कि अस्तो भने निबन्ध पनि एउटा कविता हो, एउटा कवितालाई फिजाइएको मात्रै हो।
हजुर,
होइन, एउटा मानिसमा नवीन भावले नछोइकन एउटा निबन्ध फुर्छ जस्तो मलाई लाग्दैन, एउटा कथा लेखिन्छ जस्तो मलाई लाग्दैन। र निबन्ध या कविता लेख्दाखेरि पनि कहिलेकाहीँ बडो उच्च शैलीमा लेखेको दिन जस्तो देवकोटाको या शङ्कर लामिछानेको निबन्धको शैली छ, त्यसलाई पनि हामी के भन्छौँ कस्तो का काव्यमय कस्तो काव्यिक प्रवाह छ त्यो निबन्धमा भनिन्छ। त कविताले मानिसको त्यो उपल्लो चेतनालाई छोएर जुन लेख्छ मानिसको अनुभूतिको उपल्लो प्रस्तुति भएको हुनाले र बडो छोटोमा बडो सूत्रमा मानिसको समग्र भावनालाई बोकेर लैजान सक्ने विधा भएको हुनाले मैले कवितालाई रोज्छु। र मैले संसारभरिको कविहरू पढ्दाखेरि कस्तो लाग्छ भने बडो सानो विषय हुन्छ, त्यहाँबाट उठेर 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 त्यो कविता एउटा सानो विषय सानो दृष्टिकोण उठेर उठेर त्यहीभित्र एउटा ब्रह्माण्ड एउटा चाहिँ ईश्वर सम्बन्धको मतलब दृष्टि एउटा परसम्मको दृष्टि कविले राखेको हुन्छ र जीवनमा अनुभव नै गर्न नसकिएको मानिसले अनुभव नै नगरेको कुरालाई अनुभूतिमा पुग्ने गरी मानिसको अनुभव बन्ने गरी कविहरूले जो प्रस्तुत दिन सक्छन् ताकत जुन कवितामा छ र त्यो कविताले त्यो त्यो कविताको ताकतले चाहिँ मलाई आकर्षित गर्छ। म सधैँ कवितालाई चाहिँ म निबन्ध पनि लेख्छु यहाँलाई थाहै छ, म लेखहरू पनि लेख्छु तर त्यहाँभित्र कविताको तत्त्व आएन भने या काव्यिक शैलीमा मैले त्यो प्रस्तुत दिन सकिनँ भने म सन्तुष्ट हुन्न। मैले लेख्ने निबन्धहरूमा पनि यहाँले कविता नै लेख्नुहुन्छ त्यसैले म समग्रमा कविता लेखे पनि कथा लेखे पनि गीतहरू लेख्दाखेरि पनि मैले कविताको लेखन गरेकै हुन्छ।
हजुर कविज्यू, आजको सन्दर्भमा हेर्दा नेपाली कविता विधा चाहिँ निकै समृद्ध भइसकेको छ नेपाली साहित्यमा। यस सन्दर्भमा यहाँले चाहिँ अब 25-30 वर्षदेखि कविता यात्रामा हुनुहुन्छ, कविता लेखनमा हुनुहुन्छ, यहाँ बहुचर्चित कवि हुनुहुन्छ, स्थापित कवि हुनुहुन्छ, हिजो आज लेखिँदै गरेको नेपाली कविताहरूलाई कसरी लिनुभएको छ?
अब अहिले चाहिँ अहिले कविताको एक दुईवटा ठुलो स्ट्रेन्थ छ, बल छ, के भने संसारभरि चलिआएको सामाजिक मुद्दा खास गरेर मतलब यो मार्जिनमा परेका छेउ लगाइएका जातिहरूले कवितालाई आफ्नो भोइस बनाएका छन्। यो बडो सुन्दर कुरा हो। समाजका ससाना मानिसहरू अन्डर प्रिभिलेजिड भन्छ नि हामीले, जसले चाहिँ अधिकार पाएका थिएनन्, जसको स्वर थिएन, ती मानिसहरूले पनि कवितालाई आफ्नो अभिव्यक्तिको माध्यम बनाएका छन् र कविता मार्फत आफ्नो भोइसलाई चाहिँ अगाडि लिएर आएका छन्। त्यो चाहिँ ताकत हो। हरेक मानिसले कवितामा जो विश्वास गरेको देखिन्छ त्यो महान कुरो लाग्छ। प्रेमीहरूले कहिलेकाहीँ यो के अरे पण्डितहरूले आफ्नो प्रवचनहरूमा पनि कवितालाई कोट गरेको देखिन्छ, कहिलेकाहीँ पोलिटिसियनहरूले पनि कवितालाई कोट गरेको देखिन्छ। सामाजिक मुद्दाहरू कवितामा उठाइएको कारणले कविता त्यसरी चाहिँ मानिसहरूले व्यापक रूपमा कोट गर्न थालेछन् र कविताको ताकत देखिएको छ। तर सँगसँगै के देखिएको छ भने कमजोरी चाहिँ के छ भन्दाखेरि जसले पनि कवितालाई नै खेल बनाउनाले कविताको खेल चाहिँ कमजोर गर्न देखिएको छ। जस्तो मैले बारम्बार के भन्ने गर्छु भने आवाज उठाउनुपर्छ, मार्जिनमा परेको मानिसहरूको कविता भोइस हुनुपर्छ, भोइसलेसको भोइस अर्थात् आवाजविहीनहरूको आवाज हुनुपर्छ कविता। तर आवाजविहीनहरूको आवाज उठाउँदाखेरि बडो उच्च शैली बडो मतलब एउटा कविताले उठाए झैँ एउटा सम्मानजनक ढङ्गले आवाज उठाइएको हुनुपर्छ। त्यहाँनिर कमजोरी भइरहेको छ नेपाली कवितामा भनेर मैले के भन्ने गर्छु, कविताको कमजोरी त्यतापट्टि देखिन्छ। नवीन शैली नवीन भाषाको निर्माणमा कविहरू लाग्नुभन्दा भोइसलाई तिखो पारेर मतलब बोल्ने अर्थात् आफ्नो जुन कन्सर्न छ चिन्ता छ त्यो चिन्तालाई व्यक्त गर्ने सबल माध्यम कवितालाई देख्नु भएको छ त्यो चाहिँ एकदम राम्रो हो। तर कवितामा जुन नयाँ आविष्कार हुन्थ्यो, नयाँ बिम्बहरू देख्न पाइन्थ्यो, भाषालाई नै धनी बनाउने गरी नयाँ प्रतीकहरू आउँथे, नयाँ शैलीहरू देखिन्थे, नयाँ वाचन शैली देखिन्थ्यो, त्यसको चाहिँ अलिक कमी देखिएको छ अहिले आएर खास गरेर 60 दशकपछि कवितामा देखिएको सानो कमजोरी।
हजुर कवि मनु मन्जिलज्यू, हामी यो संवादको अन्तमा छौँ। आफ्ना कविताहरूलाई आफैले मूल्याङ्कन गर्दा नेपाली कविताको सापेक्षतामा कस्ता पाउनुहुन्छ? थोरै मूल्याङ्कन
अब यस्तो छ, त्यो त्यो चाहिँ कस्तो छ भने अब नेपालमा महान कविहरू आउनुभयो, देवकोटा, रिमाल, भोटी, है बैरागी काइला, यस्ता महान कविहरू आउनुभयो, धेरै महान लेखकहरू आउनुभयो। मलाई चाहिँ कस्तो लाग्छ भने उहाँहरू सरस्वतीको जेठो माइलो सुपुत्र हुनुहुन्छ होला, म चाहिँ स्वयं सुपुत्र हुँ। तर के छ भन्दाखेरि मैले चाहिँ सधैँ मैले अघि यहाँलाई निवेदन गरे जस्तै मैले कवितामा नयाँ बिम्बहरूको आविष्कार गर्ने कोसिस गरे हुनाले र नयाँ शैली सपनामय जुन भाषा दिने कोसिस गरेको छु त्यो त्यसले मलाई अलिकति थोरै भने पनि एउटा डिफरेन्स थोरै भने पनि मेरो आफ्नो पोजिसन बनाउनलाई हेल्प गरेको छ र म लाई म अलिकति फरक ढङ्गले सपनामय भाषामा कविता लेख्ने कविका रूपमा समाजले सम्झेको छ र सम्झिदिउन् भन्ने चाहन्छु अहिलेलाई।
हस् कवि मनु मन्जिलज्यू, रेडियो नेपालको साहित्य संसार कार्यक्रममा कुरा गर्ने समय दिनुभयो। कार्यक्रम मार्फत आफ्ना साहित्यिक धारणाहरू व्यक्त गरिदिनुभयो र आफ्नो एउटा कविता पनि सुनाउनुभयो। यहाँको सुन्दर कविताहरू सुनिरहन पाइयोस्, पढिरहन पाइयोस्, यहाँलाई साहित्यिक सक्रियताको कामना गर्दै रेडियो नेपाल साहित्य संसार कार्यक्रमको तर्फबाट आभार व्यक्त गर्छौ।
रेडियो नेपाल साहित्य संसार कार्यक्रम र सम्पूर्ण श्रोता गणलाई नमस्कार भन्न चाहन्छु।
कवि मनु मन्जिलसँग संवाद गर्दै थियौं हामी। यतिखेर रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुन्दै हुनुहुन्छ। अब डाक्टर अमर गिरीको कविता
दियो निर्दा, यसको शीर्षक हो दियो निर्दा। उज्यालो कोठा एक्कासी फेरिन्छ अँध्यारोमा, नजिक बसेका मानिसले मात्र कुरा गरेको सुनिन्छ। सुनिन्छ मौनतामा उनीहरूको श्वास प्रश्वासको क्रिया मात्र, देखिन्नन् कोही। दियो निर्दा शिरदेखि पाउसम्म सबै थाकिन्छ अँध्यारोले, सबै बन्छन् रात जस्तै, कुनै अन्तर खुट्याउन सकिन्न रात र उनीहरूको बीचमा। दियो निर्दा कोठा कोठा जस्तो रहन्न, आँगन आँगन जस्तो रहन्न, कुनै निर्भिक जङ्गलमा अज्ञात भयले ठक्क फुले झैँ छाती फुल्छ। अँध्यारो बीचको सन्नाटामा पनि अलिबेरसम्म पालिएन भने दियो निधारबाट आउन सुरु गर्छ चिसो पसिना, थाल्छन् ओठमुख सुक्न। दियो तेल सकिएर पनि निभ्न सक्छ, निभ्न सक्छ हावाको झोक्काले पनि, ठिक ठाउँमा राख्न वा जतन गर्न नजान्दा पनि दुर्घटनामा पर्न सक्छ दियो। कुनै एउटा कारण हुन्न दियो निभ्नुको, जुनसुकै कारणले निभे पनि दियो निभ्नु अँध्यारो हुनु हो। अँध्यारो हुनु यात्रा रोकिनु र उल्टोतिर मोडिनु हो। दियो निभेपछि जान सकिन्न शयन कक्षसम्म पनि, नजिकको भान्सा पनि बिरानो जस्तो बन्छ, शौचालय पनि लाग्छ अज्ञात स्थल जस्तो। दियो निभेको ठाउँभन्दा परको यात्रा एक प्रकारले हुन्छ अनकन्टारको यात्रा जस्तो। बस दियो निभेपछि अँध्यारो एउटा मात्र सत्य हो, बस दियो निभेपछि अँध्यारो एउटा मात्र सत्य हो।
दियो निभ्दा शीर्षकको आफ्नो कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कवि डाक्टर अमर गिरी। अब आजको साहित्य संसार कार्यक्रमको अन्तमा कवि राधिका कल्पितको कविता।
मेरो शहरमा एउटा यस्तो मान्छे छ, कविता यसरी सुरु हुन्छ। मेरो यो शहरमा एउटा यस्तो मान्छे छ, जो लगाएर विभूति र गेरु वस्त्र, बोकेर चन्दन अक्षता र फूलको झोली, हानिन्छ एका बिहानै पशुपतितिर। फलैसमा बसेर फलाकिरहन्छ शास्त्रका नबुझिने श्लोक, ग्रह दशा र भाग्य रेखा हेर्ने न्युमा मुसारिरहन्छ युवतीका नरम हत्केला। अनि हेरेर टुलालहरूका रतिक्रिया, बाप्तिँदै ओर्लिन्छ गौरी घाँसतिर र नाङ्गो लास हेर्दै गर्छ हस्त मैथुन। पोलेको मासुको गन्धको लामो सास तान्दै उक्लिन्छ गौशालाको मोहम्मद महसुरको बोतल, तन्काउँछ बिस बिरयानी र फर्कन्छ कोठामा। मध्याहतिर मगन्तेको हुलिया फेरेर हुइकिन्छ रत्न पासतिर, रातो मलम दलेर बेदा कुर्कुच्चा भरि लमतम्म सुतिरहन्छ उत्साएर भुइँमा बटुको र टाँसेर आँखामा आर्तनाको आहार मागिरहन्छ भोकको भिख। संसाजै संसाजै पस्छ भटेनीको भट्टीतिर, तनतनी तन्काउँछ दुई बटुको तम्बा, उडाइदिन्छ धुरीतिर नसालु मौरो धुवा र कारण सोपेर गुनामा निदाइदिन्छ नकच्चरो निद्रा। मध्यरातमा टिलिक्क टल्कने कोट तम तम सम्कने बुट लगाएर हानिन्छ थमेलको साग घुम्तीतिर, नेपाङ्ग्रेजीमा बोल्छ विदेशीहरूसँग अनि सासै सासमा साउती गर्छ रातमा चारो खोज्न निस्केका चराहरूलाई, कान नै मुख सोतेर सोध्छ माल खोजेको हो माल, आउनुहोस् म मिलाउँछु, आउनुहोस् कस्तो चाहियो भन्नुहोस्, तान्ने कि खाने बस्ने कि लाने। मेरो सहरमा एउटा यस्तो मान्छे छ, मेरो सहरमा एउटा यस्तो मान्छे छ, जो बिहानभरि भगवानलाई बेच्छ, दिनभरि इमानलाई बेच्छ, साँझभरि आफैलाई बेच्छ र रातभरि सबैलाई बेच्छ। के तपाईँ उसलाई चिन्नुहुन्छ। धन्यवाद।
मेरो सहरमा एउटा यस्तो मान्छे छ शीर्षकको कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कवि राधिका कल्पित। आदरणीय श्रोताहरू, आज साहित्य संसार कार्यक्रममा कवि मनु मन्जिलसँगको संवाद सुनायौं। साथमा कवि सिद्धिचरण श्रेष्ठ, डाक्टर अमर गिरी र राधिका कल्पितका कविताहरू सुन्नुभयो। कार्यक्रम कस्तो भयो? यहाँहरूको सुझाव, सल्लाह र प्रतिक्रिया हाम्रो इमेल साहित्यसंसार.radionepal@gmail.com पठाउनु हुन अनुरोध छ। साहित्य संसार कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँ सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्छौं। साहित्य संसार कार्यक्रमका प्रसारण भइसकेका अरू श्रृंखला सुन्न चाहनुहुन्छ भने रेडियो नेपालको न्यूज पोर्टल onlineradionepal.gov.np मा जानुहोस्। अब आजको लागि भने साहित्य संसार कार्यक्रमबाट संयोजक ललिजन रावलका साथमा म तारा प्रसाद वस्ती यहाँहरूसँग विदा माग्छु। अर्को हप्ता फेरि भेटौँला। नमस्कार।